यो रेडियो नेपाल हो। बिहान 11 बजेको समाचारमा स्वागत छ, म उषा लोहनी। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आगामी आइतबारदेखि एक महिने घर घर जाउँ कांग्रेस जिताउँ अभियान प्रारम्भ गर्ने भएको छ। आगामी चैत्र 29 गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न 8 उद्देश्य रहेको पार्टी कार्यालयद्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको वातावरण बनाउने उद्देश्यले अभियान सञ्चालन गरिने बताउनुभयो। स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन ओडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेद्वारलाई विजयी गराउन मतदातालाई अपील गर्ने अभियानको उद्देश्य रहेको कांग्रेसले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सूझबूझ नेतृत्वमा संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुदागत रूपमा चिर्दै वास्तविक रूपमा राख्ने अभियानको उद्देश्य रहेको कांग्रेसले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विषय सरकारले कल्पना पनि नगरेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचार ग्राममा हिजो एक कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले सरकारले अभिव्यक्ति स्वतन्त्रतामा नेपाललाई दक्षिण एसियाकै अग्रणी मुलुक बनाउन चाहेको बताउनुभयो। मन्त्री कार्कीले नेपाल पत्रकार महासंघको प्रथम अध्यक्ष कृष्ण प्रसाद भट्टराईको सपना पूरा गर्दै सरकार पूर्ण प्रेस स्वतन्त्रता र जनताले सुशासनको प्रत्याभूति गर्ने गरी अघि बढ़िरहेको पनि बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले महासंघले उठाएका विषयमा ध्यान आकर्षण भएको बताउँदै त्यसलाई मनन गरेर सरकार अघि बढ़ने बताउनुभयो। उहाँले पछिल्लो समय युट्यूब च्यानल, इन्स्टाग्राम, सामाजिक सञ्जाल लगायत इन्टरनेट मार्फत हुने अभिव्यक्ति सम्बन्धी बहसलाई नियन्त्रण गर्ने नभई सरकारले नियमन गर्ने स्पष्ट पार्नुभयो। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कोटा तोक्न र सवारी साधनमा जोर बिजोर लागू गर्न निर्देशन दिएको छ। हिजो बसेको समितिको बैठकमा सभापति विमल प्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी निश्चित परिमाणमा पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिनुभयो। समितिले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न पनि सरकारलाई निर्देशन दिएको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केन्द्रीय कमिटिको बैठक हिजो शुरू भएको छ। हिजो पहिलो दिन बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल शुरू भएको र आज समूह नेताले समूहगत निचोड़ पेश गर्ने कार्यसूची रहेको संसदीय दलका प्रमुख सचेतक जीवन राम श्रेष्ठले जानकारी दिनुभयो। अध्यक्ष नेपालको प्रतिवेदनमा पार्टीको सांगठनिक विषय, वर्तमान राष्ट्रिय राजनीतिका समीक्षा, आगामी स्थानीय तह निर्वाचनमा पार्टीले लिने रणनीति र सदनबाट पारित एमसीसी लगायत विषय समेटिएका छन्। बैठक आज दोस्रो दिन पनि बस्नेछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सृजना भएको दावी गर्नुभएको छ। मोरङको रंगेलीमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क गर्नुभयो। अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघले इथियोपियामा खडेरीका कारण 8,45,000 मानिस विस्थापित भएको जनाएको छ। संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफान डुजारिकले इथियोपियाका नागरिकहरू खाद्यान्न अभावका कारण विस्थापित भइरहेको जानकारी दिनुहुँदै त्यहाँ 15 लाख भन्दा बढ़ी पशु चौपाया मरेको तथ्याङ्क सार्वजनिक गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय मानवीय सहायता सम्बन्धी एजेन्सीले काम गरिरहेको भए पनि सो सहायता पर्याप्त नभएको र इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिरहेको भन्दै खाद्यान्न अभावका कारण त्यहाँ 40 लाख भन्दा बढ़ी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको पनि बताएको छ। युक्रेनले आफ्नो दक्षिणी शहर मरियुपोलको एक अस्पतालमा भएको रूसी हवाई आक्रमण अस्पतालको प्रसूति र शिशु वार्डहरू ध्वस्त भएको बताएको छ। आक्रमणमा धेरै बाल बालिकाको मृत्यु भएको र धेरै बाल बालिकाहरू भग्नावेशमा पूरिएका त्यहाँको शहरी परिषद उद्धृत गर्दै बीबीसीले जनाएको छ। रूसले भने उक्त अस्पताललाई युक्रेनी सेनाले खाली गरी सैनिक भवनको रूपमा प्रयोग गर्दै आएको दावी गरेको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अस्पतालमाथिको रूसी आक्रमण युद्ध अपराध भएको बताउनु भएको छ। बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार 12 बजे प्रसारण हुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्ते।